नमस्कार, गुड मर्निङ। रेडियो कान्तिपुर, रेडियो राष्ट्रको सुन्दै हुनुहुन्छ। म राजेश पाण्डे तपाईँको साथमा छु। आईम्याप, सोशल साइन्स, बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा अबदेखि यहाँहरूले हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी र ट्राफिक अपडेटपछि 10 बजेसम्म टकिङ स्पेस यस कार्यक्रमलाई सुन्न सक्नुहुन्छ। श्रोता, टकिङ स्पेसमा हामी पब्लिक स्पेसका विषयमा कुराकानी गर्छौं, सार्वजनिक स्थल, सार्वजनिक ठाउँका विषयमा कुराकानी गर्छौं। र आज टकिङ स्पेसलाई हामीले विश्व सम्पदा सूचीमा परेका हाम्रा अनुपम धार्मिक, कलात्मक र सांस्कृतिक धरोहरहरूसँग जोडेर कुराकानी गर्ने जमर्को गरेका छौं। टकिङ स्पेसमा आज मसँग स्टुडियोमा वरिष्ठ संस्कृतिविद, संस्कृति कर्मी सत्यमोहन जोशी रहनुहुनेछ। र जसरी हामीले हाम्रो देश, हाम्रा अनुपम धार्मिक, कलात्मक र सांस्कृतिक धरोहरहरूले भरिएको देश भनेर गर्व गर्छौं, जसरी हामीले हाम्रा पुर्खा र पूर्वजको सृजनशीलता र कृतित्वमाथि गर्व गर्छौं, के हामीले आजका दिनमा केही यस्ता काम गरेका छौं जसका कारणले हामी पछिको पुस्ताले हामीमा गर्व गर्न सकोस्? एकपटक हामी सबैले सोचौं। आज टकिङ स्पेसमा उहाँसँग कुराकानी गर्नुभन्दा अघि मैले आईम्याप, सोशल साइन्स, बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा मेरा सहकर्मी लरिसाले तयार पारेको एउटा रिपोर्ट यहाँहरूलाई प्रस्तुत गर्छु। त्यसपछि कुराकानीको क्रमलाई अगाडि लिएर जाउँला। टकिङ स्पेस रेडियो कान्तिपुर, रेडियो राष्ट्रकोमा यहाँहरू सुन्दै हुनुहुन्छ।
युनेस्को सन् 1972 अक्टोबर 17 देखि नोभेम्बर 21 तारीकसम्म पेरिसमा भएको 17 सम्मेलनले सांस्कृतिक र प्राकृतिक दुवै सम्पदाहरूको संरक्षणमा काम गर्ने नीति अनुसरण गर्ने निधो गर्यो। यो सम्मेलनले भावना र प्रतिज्ञाहरू पूरा गर्ने भनेर नेपालले सन् 1978 उक्त सम्मेलनलाई अनुमोदन गर्यो र तत्काल नेपालका दुईवटा सांस्कृतिक सम्पदाहरू काठमाडौँ उपत्यका र लुम्बिनी तथा प्राकृतिक सम्पदाहरू सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रनिकुञ्जमा जम्मा 4 स्थानहरू विश्व सम्पदा सूचीमा सूचीकृत भए। काठमाडौँ उपत्यका आज संसारमा नै विश्व सम्पदाहरूको सूचीमा अनुपम नमूना मानिन्छ। उपत्यकाको सानो घेरो भित्र 7 विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरू रहेका छन्, जसमा दरबार क्षेत्रहरू 3 क्रमशः वसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्र, बौद्ध स्तूपहरू क्रमशः स्वयम्भू र बौद्धनाथ तथा हिन्दू मठहरू पशुपतिनाथ र चाङ्गु नारायणको मन्दिर रहेका छन्। काठमाडौँ उपत्यकाका यी 7 भवन र स्मारकहरूले सम्पन्न सम्पदाहरूको शहर हो। यी सम्पदाहरू ऐतिहासिक महत्व एवं बेजोड कलाका नमूनाहरू हुन्, जसले काठमाडौँ उपत्यकालाई संसारमा सम्पदा को शहर भनेर चिनाएका छन्। सन् 1978 पछि युनेस्को काठमाडौँ कार्यालयले विभिन्न तहमा सहयोग र अभियानकारी कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, खास गरेर सम्पदाहरूको व्यवस्थापन, सम्पदा स्थलको संरक्षणका उपायहरूको खोजी र सम्पदा स्थल वरपर समुदाय बीच तिनका आवश्यकतासँग सम्बन्धित क्षेत्रहरूमा युनेस्कोले आफ्ना प्राथमिकताहरू केन्द्रित गरेको छ। युनेस्को काठमाडौँ कार्यालयले सम्मेलनको भावना र प्रतिज्ञा कार्यान्वयनमा छलफल र सूचना शेयरिङको माध्यमबाट जिम्मेवारहरूलाई सहयोग उपलब्ध गराउने गरेको छ। त्यसै गरी वर्ल्ड हेरिटेज साइट्स म्यानेजर्स फोरमको स्थापना गरी साझा सरोकारको विषयमा दुवै सांस्कृतिक र प्राकृतिक सम्पदा संरक्षणमा आबद्धहरूलाई साझा मञ्च पनि उपलब्ध गराउने गरेको छ। त्यस्तै काठमाडौँ उपत्यकाका लागि एकीकृत व्यवस्थापन योजना र निर्माण कार्यान्वयनमा पनि सहयोग गरेको छ भने उपत्यकाका सम्पदाहरूको संरक्षणका लागि राज्य पक्षलाई लगातार घचघचाउन विभिन्न पुस्तिका र पर्चाहरू तयार गर्ने, जसको कारणले संरक्षण कार्यको संस्थागत, कानूनी र वित्तीय आधारभूमि निर्माण गर्न सकियोस्।
आईम्याप, सोशल साइन्स, बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा सहकर्मी लरिसाले तयार पारेको रिपोर्ट यहाँहरूले टकिङ स्पेसमा सुन्नुभयो। र आज विश्व सम्पदा सूचीमा परेका हाम्रा अनुपम धार्मिक, कलात्मक र सांस्कृतिक धरोहरहरूलाई हामीले टकिङ स्पेसमा जोडिराखेका छौं। र आज यो महत्वपूर्ण विषयमा मसँग कुराकानी गर्नका लागि रेडियो कान्तिपुरको स्टुडियोमा वरिष्ठ संस्कृति कर्मी, संस्कृतिविद सत्यमोहन जोशी हुनुहुन्छ। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
यहाँले यो रिपोर्ट पनि सुन्नुभयो, अघि हामी अफ एयरमा कुराकानी पनि गर्दैथ्यौं। विश्व सम्पदा सूचीमा परेका हाम्रा धरोहरहरूले हामीलाई दुईटा सन्देश स्पष्ट रूपमा दिइराखेका छन्। एउटा त यस्तो काम गर हेमानव जसले तिम्रो नाम संसारमा विख्यात बनाओस्। दोस्रो सन्देश, हामीलाई संरक्षण गर जसले तिम्रो अस्तित्व जोगाइराख्नेछ। विश्व सम्पदा सूचीमा परेका हाम्रा धरोहरहरूले हामीलाई दिँदै गरेको यो दुई स्पष्ट सन्देशलाई हामीले बुझिराखेका छौं, ख्याल गरेका छौं, कसरी लिएका छौं?
सबभन्दा पहिले अब यो जुन यो सार्वजनिक स्थलको कुरा गर्नुभयो, त्यसमा चाहिँ विश्व सम्पदा सूचीको पनि कुरा गर्नुभयो। यसमा यहाँनिर सबभन्दा पहिले यो सम्पदालाई लिएर यसको परिभाषा सबभन्दा आवश्यक जस्तो मलाई लाग्छ। हुन त हामीहरूले व्यावहारिक रूपमा त त्यसलाई थाहा पा हामी थाहा पाउँछौँ, तर भए पनि यसको मूल उद्देश्य र परिभाषा के हो भने अलिकति बुझिराख्नु पायो भने धेरै जाटिङ हुन्छ।
हजुर,
यसमा मलाई के लाग्छ भने अब विश्व सम्पदा सूची भन्ने बित्तिकै युनेस्को कुरा आउँछ, युनाइटेड नेसन्स साइन्टिफिक एडुकेसनल एण्ड कल्चरल अर्गनाइजेसनको, त्यो युनेस्को आउँछ। युनेस्को भनेपछि अब त्यो त विश्व संस्था भयो भन्नु, त युनेस्को परिभाषाले के भन्छ भन्छ, उसको आफ्नै परिभाषा छ। उसले त केवल कुनै एउटा मुलुकको निम्ति मात्र त गर्दैन, कुनै एउटा जातिको निम्ति मात्र त गर्दैन, उसले त सम्पूर्ण विश्वकै विभिन्न मुलुकहरूकैलाई लिएर उसीको कल्याणार्थ उसीको हित चिताएर त्यसैको निम्ति उसले के परिभाषा गर्छ भने, जुन कुरो यो ह्युमेनिटीको एउटा क्रिएटिभिटी जेनियसको रूपमा भने मनुष्यत्वको सृजनशील प्रतिभाको रूपमा जुन कुरो बन्दछ, जुन कुरो चाहिँ अब त्यसको निम्ति हामी चर्चा परिचर गर्छौँ, यदि त्यो कुरो केवल त्यो स्थानीय र जातीय र कुनै एक वर्ग अथवा कुनै एक देशको निम्ति मात्र त्यो चाहिँ महत्वपूर्ण हुने होइन, त्यो
हजुर
त्यो विश्वकै सम्पूर्ण मानव इतिहासमा मानवको निमित्त मानवको सृजनशील प्रतिभाको सम्पदाको रूपमा त्यसको निधिको रूपमा त्यो चिज चाहिँ हामीले लिनुपर्छ भन्ने उसको परिभाषा त्यो हो। त्यसैले एउटा उदाहरणको निमित्त भनौँ, ललितपुरको कृष्ण मन्दिर हामी भन्छौँ त्यो मल्लको पिरियडमा, मल्ल राजाहरूको पिरियडमा नेवारहरूले नेवार राजाले बनाएको त्यो कृष्ण मन्दिर, यो नेवारहरूकै परिश्रम, नेवारहरूकै पसिना, नेवारहरूकै सारा सारा त्यसमा बसेको भएको हुनाले यो नेवारहरूको सम्पत्ति हो, नेवारहरूको सम्पदा भनेर हामी भन्छौँ। तर आजभोलि त्यो परिभाषा लागू हुँदैन, अब नेवारहरूको मात्रै होइन, आजभोलि हामी के भन्छौँ भने यो त सम्पूर्ण ललितपुरको, नेवारमा ललितपुर अरूहरू पनि बसेका होलान्, नेवारहरूको मात्रै होइन, सम्पूर्ण ललितपुर एज ए होलको यो भनेर हामी भन्छौँ। तर युनेस्को परिभाषा त्यो पनि मान्दैन, त्यो होइन, तिमी चाहिँ अब नेवार पनि नभन, ललितपुरको पनि नभन, मेचीदेखि महाकाली भित्रका सम्पूर्ण नेपालीहरूको पनि नभन, यो चिज त यो कृष्ण मन्दिर त यसको सृजनशील प्रतिभा भएका मान्छेहरूले यो बनाएको, उनीहरूले आफ्नो जमानामा जुन चिज चाहिँ उसले उत्पादन गर्यो, यो कृष्ण मन्दिर एउटा अद्वितीय एउटा अनुपम यस्तो किसिमको एउटा कलाकृति चाहिँ बनाए, अब त्यो चाहिँ अब नेवारको पनि होइन, नेपालीहरूको मात्र पनि होइन, यो त सम्पूर्ण विश्व मानवकै एउटा त्यो एउटा सम्पत्ति हो है, यो द्याट इज वाइ इट इज वर्ल्ड कल्चरल हेरिटेज हो, त्यो विश्व सांस्कृतिक सम्पदा हो, त्यो सूचीमा हामी राख्न चाहन्छौँ। यसै कसैले बिगार्न पाइँदैन, यसको चाहिँ रूप आकृतिलाई कहीँ कति आधुनिकीकरणको नाममा केही गर्न पाइन्छ, जस्तो छ उस्तै राखिदिनुहोस् हो, त्यो बेलाका मान्छेहरूको कृति हो, 400 वर्षको इतिहास बोकेको छ, त्योभन्दा अगाडिको इतिहास बोकेको होला, अझ कति इतिहास बोक्दै बोक्दै जाने होला, त्यो चिजको निम्ति त अब अहिलेका मान्छेहरूको मात्रै अहिलेको सरकारको मात्रै कर्तव्य यो होइन, यो त हेरिटेज हो, सम्पदा हो, एउटा पुर्ख्यौली रूपले यसको संरक्षण गर्नुपर्छ, सकभर यसलाई हिफाजत गरेर कुन तरिकाले गर्नुपर्छ, यसको तपाईँको एक फ्रम जेनेरेसन टु जेनेरेसन
हो,
एक पिँढीले अर्को पिँढीलाई हस्तान्तरण गरेर यसको संरक्षण गर्नुपर्छ भने त्यो पारे भाषाको परिभाषा अनुसार द्याट इज वाइ इट इज कल्ड वर्ल्ड कल्चरल हेरिटेज है, अहिले हामीले मात्रै यसको संरक्षण गर्ने भएन कि हामीले संरक्षण गरे जस्तै अरूले पनि हाम्रा नयाँ भावी पुस्ताहरूले पनि यसको संरक्षण गर्नुपर्छ न्यू जेनेरेसनलाई पनि भनेर उनीहरूले यो सूचीमा राखेको कारण त्यो हो। त्यसैले नेपालको यो काठमाडौँ उपत्यका एउटा सानो नेपाल मुलुकै सानो, त्यो सानो मुलुकमा पनि काठमाडौँ उपत्यका झन् सानो, त्यो सानो उपत्यकामा पनि त्यो बेलाका मान्छेहरूले त्यो बेलाका हाम्रा चाहिँ अब यादि दूरदर्शी त्यस्ता प्रतिभावान सांस्कृतिक पृष्ठभूमि भएका कलाकार कृतिहरूले दूरदर्शी अथवा त्यो बेलाका नेताहरूले भनौँ कि त्यो बेलाका राज प्रमुखहरूले यो जुन तपाईँको यो
हजुर
एउटा त्यो बेलाको एउटा अद्वितीय रूपले जुन कलाकृतिको रूपमा एउटा धार्मिक सांस्कृतिक पृष्ठभूमि भएको त्यस्तो एउटा मन्दिर भनौँ अथवा कुनै एउटा राजदरबार राजप्रासाद अथवा जुनसुकै वस्तु नै मूर्ति नै भनौँ त्यो जुन छोडेर गएको छ त्यो त ज्यादै अद्वितीय भयो भने त्यो चाहिँ अब त्यो ठाउँको र त्यो त्यो देशको मात्र त्यो हुँदैन, त्यो विश्वकै एउटा सम्पदा हो।
यो जुन सुरुमा मैले जुन कुरा उठाएँ त्यसैलाई युनेस्कोसँग जोडेर यहाँले कुरा राख्नुभयो, कहीँ कतै कुरा एउटै नै जस्तो मिल्न आयो। यो सन्दर्भमा अब जुन दुईटा प्रमुख सन्देश जुन विश्व सम्पदा सूचीमा परेका हाम्रा धरोहरहरूले हामीलाई दिन्छन् भनेर मैले सुरुमा सोधेको थिएँ यहाँलाई, युनेस्कोले पनि त्यही कुरामा अडान लिइराखेको छ, यसलाई जिउका त्यो जस्ताको तस्तै राख्नुपर्छ र एउटा जेनेरेसनबाट अर्को जेनेरेसनलाई हस्तान्तरण गर्दै जान्छ,
संरक्षण गर्नुपर्छ।
यो गर्न सकिराखेका छौँ, यो विश्व सम्पदा सूचीमा परेका धरोहरको
यहीँनिर आउँछ, तपाईँको कुरो यहीँनिर आउँछ। के भन्छ भने उसले नर्म्स बनाइदिएको छ युनेस्कोले, त्यो पालना गर्नको निम्ति यति 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 दफाहरू, यति यति तपाईँको मापदण्डहरू, त्यो चाहिँ तपाईँले फलो गर्नुपर्छ भाइ। यो त्यो गरेन भने त फेरि हामी सूचीमा राख्दैनौँ। त्यो जुन हामीले नर्म्सहरू हुन्छ तपाईँको मापदण्डहरू, यो तरिकाले यो मन्दिरको रक्षा गर्नु, यो तरिकाले गर्नु, यसको सार्वजनिक स्थल यहाँ होला त्यसको रक्षा गर्नु अथवा यसको चाहिँ एउटा ब्युटीलाई प्रिजर्भ गर्नु, यसमा नयाँ कुरा के कसैले गर्न चाहेर त्यसको आकृतिलाई नयाँ रूपमा चाह्यो भने त्यो बनाउनु पाइँदैन, त्यसको पुरानो जुन पहिलेका पुर्खाहरूले गरिराखेको त्यसलाई यथावत राखिदियो है। त्यो भित्रभित्र तपाईँको त बाहिर नदेखिने त सानातिना दुई चारवटा चेन्ज त गर्न नहुने होइन, तर बाहिर जुन देखिने कुरो हो, जुन त्यो बेलाको जमानाको कुरा हो, त्यसलाई यथावत राखिदियो है, त्यो के नबिगार भन्ने कुरा। त्यो नर्म्सहरू छन्, उसको मापदण्डहरू छन् तपाईँको, त्यो मापदण्ड यदि मानेन भने अनि उसले चाहिँ एन्डेन्जर जोनमा राखिदिन्छ। अब हामी सूचीमा राख्न चाहँदैनौ, तिमीले छेकिदिन्छ हामी, किन तिमीहरू नचाहिने नचाहिने काम गर्यो भने। त्यसैले केही वर्ष अगाडि नेपालको तपाईँको यो काठमाडौँ उपत्यका जुन एउटा वर्ल्ड हेरिटेजमा राखिएका यी 60 वस्तुहरू जुन चाहिँ तपाईँको क्षेत्रहरू छन् त्यसमा चाहिँ तपाईँको एन्डेन्जर जोनमा राखिदियो नि तपाईँको,
हो
खतराको घन्टी बजाइदियो होइन, अब हामी तिमीलाई चाहिँ के मद्दत गर्दैनौँ। अब उसो खतराको घन्टी नबजाएको भए त तपाईँको त्यो कृष्ण मन्दिर अगाडिको जुन त्यो पुरानो के अरे त्यो राजप्रासाद
हजुर
त्यो मल्ल राजाहरूको पालामा बनेका दरबारहरू जम्मै उसले त्यो अस्ट्रिय सरकारले बनाइदिएको नि तपाईँ, उसले डाटो खोज्दैन युनेस्कोले, उसले डाटो खोजेर ल्याइदिन्छ, कोही जापान ल्याइदिन्छ, कहिले अस्ट्रिया, कहिले अमेरिका, कहिले बेलायत, त्यसको जिरोडाट उसले गरिदिएको नि तपाईँको, हाम्रो सरकारले गरेको होइन, त्यो जम्मै उनीहरूले गरिदिएको तपाईँको, त्यत्रो लगानी गरेर गरिदिएको छ। त्यो फाइदा त्यो विश्व सम्पदा सूचीमा भित्र पर्ने बित्तिकै उनीहरूले त्यसको तपाईँको रेस्पोन्सिबिलिटी लिन्छ युनेस्कोले, के गर्न पाइँदैन। अब युनेस्को जस्तो ठाउँले त्यत्रो संरक्षणको अभिभार लिएर गर्छ, त यहीँको मान्छेले तपाईँको जथाभावी सम्बन्धित निकायले जस्तो तपाईँको सम्बन्धित निकाय भन्दा कि ललितपुर उपमहानगरपालिका भयो होइन, त्यस्तै तपाईँको अरू पनि छन्, तपाईँको पुरातत्व विभाग छन्, अरू सारा जिल्ला विकास समिति सारा भरेको हुन्छ नि तपाईँको, फेरि जनताकै पनि त त्यतिकै रेस्पोन्सिबिलिटी हुन्छ नि होइन, जनताले पनि त मान्नु पर्यो। त्यो जम्मै कुरा छोडेर जथाभावी तपाईँको घर नक्सा पास गरिदिने, जथाभावी तपाईँको त्यो युनेस्कोले त्यो ज्युरिडिक्सन उठे जुन कि यो चाहिँ त अब वर्ल्ड हेरिटेज भित्रको सिमानाभित्र छुट्याइराखेको थियो, त्यो सिमानाभित्र तपाईँको जथाभावी सतर राखेर पसल खोल्न दियो, सारा कुरा बिगारिदियो, बिक्री गरिदियो, सारा कति राम्रो मेहनत गरेर बनाइराखेको पञ्चझ्यालहरू, त्रिझ्यालहरू, काठका मूर्तिहरू एक न एक त्यो झिकेर तपाईँको नयाँ नयाँ किसिमको ढालिदियो, अनेक नयाँ सिमन्तीका अनेक नयाँ अब गगनचुम्बी घरहरू बनाइदिए, त्यो त सहरको विकृति भयो नि तपाईँको, विसङ्गति आयो नि। त्यसो भएको हुनाले यी नर्म सहरको मेरो पालना गरेन तिमीहरूले, त्यसो भएको हुनाले हामी एन्डेन्जर जोनमा राखिदिन्छौँ, खतराको घन्टी बजाइदिन्छौँ, अब तिमीहरूको चाहिँ अब हामीसँग के सरोकार छैन भन्दाखेरि त्यसपछि सरकारको पनि तपाईँको अब प्रतिष्ठामा ठक्क लाग्यो, सम्बन्धित निकायहरूको प्रतिष्ठामा पनि ठक्क लाग्यो होइन। त्यसपछि अनुनय विनय गरेर अब हामी मान्छु बाबा अब यो चाहिँ हामीले पहिलेको जस्तो तपाईँहरूले सुविधा दिइराख्नु भएको छ त्यसको त्यो भित्र राखिदिनुहोस् भनेर गरेपछि फेरि तीन चार वर्ष इन्डेन्जर जोनमा राखेर फेरि अहिले भित्र आएर अहिले फेरि त्यो त्यो आफ्नै के अरे नर्म्सभित्र मान्य गरेर युनेस्कोले फेरि आफ्नो सूचीभित्र भित्राएको छ। कारण त्यो
हजुर यहाँले यी सबै कुरा हामीलाई बताउनु भयो। म केही बेर पछि यहाँसँग सार्वजनिक स्थललाई किन हामीले यो अरू कसैको हो भनेर बुझ्छौं वा जे जति सार्वजनिक स्थल छन् हाम्रो देशमा हाम्रो समाजमा किन दोस्रो दर्जाको राष्ट्रिय सम्पत्तिको रूपमा सार्वजनिक स्थल सबैलाई रह्यो यो विषयमा म यहाँसँग कुराकानी गर्नेछु। श्रोता यहाँहरू टकिङ स्पेसको साथमा हुनुहुन्छ, रेडियो कान्तिपुर रेडियो राष्ट्रको हो। आज मसँग पाहुना सत्यमोहन जोशी संस्कृति कर्मी संस्कृतिविद स्टुडियोमा हुनुहुन्छ। आईम्याप सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा यस कार्यक्रमलाई यहाँहरूले बिहानको 10 बजेसम्म सुन्न सक्नुहुन्छ। सुन्दै गर्नुहोला रेडियो कान्तिपुर। रेडियो कान्तिपुर रेडियो राष्ट्रको यहाँहरू सुन्दै हुनुहुन्छ। यो टकिङ स्पेस हो। हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी र ट्राफिक अपडेटपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। म राजेश पाण्डेको साथमा आईम्याप सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा आज मसँग विश्व सम्पदा सूचीमा परेका हाम्रा अनुपम धार्मिक कलात्मक र सांस्कृतिक धरोहरहरूलाई हामीले टकिङ स्पेससँग जोडेर कुराकानी गरिरहेका छौं र यी विभिन्न विषयमा कुराकानी गर्नका लागि स्टुडियोमा सत्यमोहन जोशी मसँग हुनुहुन्छ, संस्कृति कर्मी संस्कृतिविद, र उहाँको ज्ञान सधैँ ठूलो छ। जसको थोरै भए पनि एउटा सानो अंश मात्रै पनि टकिङ स्पेसमा आयो भने ठूलो कुरा हुन्थ्यो भन्ने हामीलाई लागेर हामीले उहाँलाई स्टुडियोसम्म ल्याएका हौं। जोशीज्यू, जुन अघिको कुरा मैले ब्रेकभन्दा अघि उठाएको थिएँ नि दुईटा कुरा, एउटा त यो सार्वजनिक स्थल किन हामीले सधैँ यो अरू कसैको भनेर बुझ्यौं र देशभरि भएका सार्वजनिक स्थलहरू दोस्रो दर्जाको राष्ट्रिय सम्पत्तिको रूपमा किन रहिरह्यो, यहाँको अब्जर्भेसन के छ?
अब यसमा चाहिँ पहिलो र दोस्रो भन्ने कुरा चाहिँ अहिले
हजुर
गर्नुभन्दा मुख्य कुरो एउटा पृष्ठभूमि के बुझ्नु पर्यो भने तपाईँको यो तपाईँले कुरा गर्नुभयो अघि नै धार्मिक र सांस्कृतिक, त्यही धार्मिक र सांस्कृतिक पृष्ठभूमिमा कुरा गर्ने हो भने यो सार्वजनिक स्थल जुन छ तपाईँको एउटा हामीहरूको परम्परामा एक थरीको परम्परामा खास गरेर हुन त नेपाल त विभिन्न जाति जनजातिका मानिसहरूले बसोबास गरेको तपाईँको आफ्नो ठाउँमा छ नि, सबैको धर्म उही होइन, सबैको आफ्नो आफ्नो संस्कृति पनि उही होइन, भए पनि हामीहरूमा अलिकति ब्राह्मण क्षेत्रीहरू भयो, त्यस्तै किसिमको ब्राह्मण क्षेत्रीहरूले अपनाएका धर्मकै रूपमा अरूहरूले पनि तपाईँको मानिआएका अरू जाति जनजातिहरू पनि छन्, तिनीहरूमा एउटा धार्मिक र सांस्कृतिक पृष्ठभूमिमा के छ भने एउटा परम्परा के आउँछ भने यो विश्व स्वर्ग भन्ने एउटा कुनै के मृत्यु संस्कारको सन्दर्भ आउँछ तपाईँको
हजुर।
त्यो मृत्यु संस्कारको सन्दर्भ आउँदाखेरि के आयो भने जब मानिस मरेको 11 दिनमा मृतकका उद्देश्यले क्रियापुत्रीले र आफ्नो क्रिया आफैले गर्दा जिउँदो मानिस आफैले साँढे दाम्न लगाएर छोड्ने एउटा चलन
छ
त्यो त्यो विश्व स्वर्गको उसमा
हजुर।
त्यो भन्दा के हुन्छ भने त्यो साँढेलाई त अघि पछि त घरमा पालिराख्यो, त्यो विश्व स्वर्ग गर्ने बित्तिकै त्यसलाई धार्मिक र सांस्कृतिक क्रिया सबै गरेर त्यो छोडेपछि त्यो कहाँ जाने तपाईँको, उसलाई पनि एउटा जगत चाहियो, खानपिन बस्नको निम्ति चाहियो त्यो साँढेलाई
हजुर।
त्यसो भएको हुनाले यो गौशाला गौचरण इत्यादिको जुन कन्सेप्सन आयो नि तपाईँको, त्यसैले त्यही बेला त्यसलाई एउटा सार्वजनिक स्थल हो छिटाइराखिएको हुन्छ तपाईँको, त्यसैले हामीहरूको यहाँ गौशाला भयो गौचरणका ठाउँ ठाउँमा आउँछ नि तपाईँको, र ठाउँ ठाउँमा सहरमा पनि बीच बीचमा तपाईँको खुला एउटा जग्गा दिन्छन्, त्यहाँ चाहिँ तपाईँको केही वर्ष अगाडिसम्म पनि साँढेहरू त्यहाँ थुप्रिएर त्यहाँ बसेर त्यतिकै जीविका चलाइराखेका हामीले देखेकै कुरा हो तपाईँ होइन। पछि अब नगर पञ्चायत नगरपालिकाले सहरको बेरुप भयो अलिक विकृति ल्यायो फोहोर मैला गर्यो भनेर तिनीहरूलाई तपाईँको अन्त्य लगेर अन्त्य बन्दोबस्त गरेर सहरबाट झिकिदिएको मात्रै हो। अब यसरी चाहिँ यो सहरभित्रको एरियाभित्रको यो सम्पाडाभित्रको ठाउँमा यस्तो किसिमको बस्न दिनुहुन्न भन्ने भावनाले मात्रै हो, नत्र भने त्यो धार्मिकले संस्कृतिले गर्दाखेरि पनि यो सार्वजनिक स्थलहरू चाहिँ हाम्रो देखा परेको र यसैको निम्ति पछि चाहिँ गुठीकोबाट व्यवस्था गरिरहेको छ. गुठीले पनि तपाईँको त्यसलाई केही गर्न नपर्ने, टिरो टिरो नपर्ने, यताउति नपर्ने सार्वजनिक स्थल गरिदिएको छ. यो भएको हुनाले हामीहरूको यो तीन सरको मात्र पनि ठाउँ ठाउँमा अझ पहाडतिर पनि ठाउँ ठाउँमा तपाईँको जहाँ चौटारा चौटारा हुन्छन्, जहाँ पोखरी हुन्छन्, जहाँ चाहिँ कुवा हुन्छन्, पडेरा हुन्छन्, त्यहाँ एउटा सार्वजनिक स्थल छोडिदिएको हुन्छ र त्यसैमा तपाईँको यस्तै किसिमका वृषभ सर्गबाट छोडिएका चाँडेहरूको यिनीहरूको निम्ति पशु चरणको निम्ति ठाउँ राखिदिएको तपाईँको. अब यो कन्सेप्सन जुन एउटा विचार हो, जुन हामीहरूको पहिलेदेखि हाम्रो पुर्खाहरूले मानिआएको कुरा हो, अब यति बेला अब हाम्रो संस्कृतिमा जुन एउटा विकृति आयो, जुन हामीहरूको पुरानो जुन विश्वासमा चाहिँ अब त्यो विश्वासलाई त्यतिको मान्छेले मान्न पनि मानेनन्, त्यो सम्भव पनि भएन. त्यसो भएको हुनाले यी क्रिया कलापहरू पुराना मान्छे विचारको मान्छेहरू त गर्दै आएको होला, तर आधुनिक अहिले जुन विचारले गरिराखेको मान्छेहरूले छोडी छोडी जाँदाखेरि सार्वजनिक स्थल पनि अलपत्र भयो, त्यसलाई एन्क्रोच गरिदिए तपाईँको होइन मिची मिची ल्यायो, मिची मिची ल्याएर साङ्ग्रो 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 पार्दै ल्यायो. जस्तो तपाईँको लेन्चौर काठमाडौँको तपाईँको विचार त्यो लेन्चौरको त्यहाँनिर ठुलो लेन्चौर थियो नि तपाईँको
कुनै समयमा,
कुनै समय मात्रै होइन अब यो 2007 सालसम्म पनि थियो नि, त्यत्रै थियो नि त्यो. अब हुँडा हुँडा हुँडाबाट लेन्चर खोज्नुपर्छ, त्यहाँ कहाँ लेन्चर भनेको कहाँ छ भनेको, अब त्यत्रो छ तपाईँको. त्यो एम्बेसीको मान्छेहरूले त्यो ठुलो देखेपछि उनीहरूको अङ्ग्रेजीमा त लन हुन्छ, LAWN लन, लन भनेको ठुलो चौर, त्यही ठुलो चौरले उनीहरूले चाहिँ त्यो लन भनेको त्यो लनलाई अब चौर पनि थपेर लेन्चर लेन्चर गरेको, त्यो लन चौरको चाहिँ लैन्चोर हुन आएको पाइँदैन,
लैन्चोर आइपुग्यो,
त्यत्रो भार थियो. अब त्यसलाई एन्क्रोच गर्दा 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 मिच्दै मिच्दै ल्याएर अहिले छ नै छैन, एन्क्रोच चाहिँ छैन. अब त्यहाँ त ब्याङ्क पनि छ तपाईँको, त्यहाँको तपाईँको स्काउट पनि छ, त्यहाँ अब त्यहाँको स्कुल पनि त्यहाँ राखिदिएको, त्यहाँ पब्लिकले जस जसले जहाँ जहाँ पाउँछ त्यो पहुँच, दरबारी मान्छेहरू बक्साहरू पनि पुजारीले पनि जग्गा बक्साए, उसले पनि बक्साए, उसले पनि गरे, गर्दा 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 पब्लिक घरहरू धेरै भयो, यताउति भयो, अल्डेन्चरको छैन छैन. सानो एउटा फुटबल ग्राउन्ड, सानो एउटा के मात्र बाँकी छ त्यहाँ, अरू त जम्मै घर, त्यो त धेरै फास्ट थियो नि. त्यही तरिकाले अन्त पनि तपाईँको खालि त्यहाँको एउटा लेन्चरको उद्देश्य मात्र
त्यो त एउटा उदाहरण,
अन्त अन्त पनि तपाईँको यस्तो सार्वजनिक स्थलहरूलाई मिच्दै मिच्दै ल्याउँदाखेरि यो दुर्गति भएको कारण थियो.
होइन, यहाँको यति लामो अब्जर्भेसन छ, स्टडी गर्नुभएको छ यो सबै कुरालाई नजिकबाट, कारण के हुन्छ? यो आर्थिक फाइदा बाहेकको अरू कुनै कारण छ?
मुख्य कुरा के हो भने तपाईँको जुन हामीहरूको एउटा धार्मिक पृष्ठभूमि छ, सांस्कृतिक पृष्ठभूमि छ, त्यो कुरालाई मान्छेले बुझ्दैन, त्यो सांस्कृतिक महत्वलाई बुझ्दैन, धार्मिक महत्वलाई बुझिदिएन तपाईँको. होइन, अर्को कुरो के हो भने जति पनि सरकारवाला अथवा सम्बन्धित निकायका बस्ने मान्छेहरूले यो नेपालको कल्चर हो, नेपालको एउटा परम्परा हो, नेपालको संस्कृति हो, त्यो अन्तर्गत चाहिँ यसमा चाहिँ बिगार्न दिनु हुँदैन, यसलाई चाहिँ बेसेवा गर्नु दिने होइन, यो जग्गा यसरी बकस दिनु होइन, यो सार्वजनिक स्थल यसको आफ्नै किसिमको महत्व छ, यसलाई चाहिँ हामीले संरक्षण गर्नुपर्छ, यसको निम्ति यो त सम्पदा हो, यसलाई त हामीले आफ्ना सन्ततिहरूलाई हस्तान्तर गरेर लैजानुपर्ने कुरा हो, हामीले हाम्रो मात्रै यसको रेस्पोन्सिबिलिटी होइन, हाम्रो मात्र उत्तरदायित्व होइन, हाम्रा पुर्खाहरूले दिएको हामीलाई दियो, हामीले पनि हाम्रा भावी सन्ततिहरूलाई छोडेर जानुपर्ने यो हेरिटेज हो, यो सम्पदा हो भन्ने त्यो ज्ञानी नहुँदाखेरि त के भयो भने अब त जसले जहाँ पहुँच पुर्याउन सक्छ उसले तपाईँको थिचोमिचो गरेर कहीँ बकस लिएर आएका छन्, कहीँ सुक्री बिक्री गरेका छन्, कहीँ नकली कागज बनाइदिएका छन्, कहीँ घुस लिएर पनि तपाईँको त्यो पास गरिदिएको छ, के गरेछ के गरेछ, अहिलेको तपाईँको यो वियोग हो, विजोग हो. त्यसैले यो सार्वजनिक स्थल जति जम्मै मासिँदै मासिँदै गयो, सबैले तपाईँको मिच्दै मिच्दै ल्याए, अब हुँदा हुँदा भए पनि कहीँ सानो एक टुक्रो बाँकी रह प्राण बाँकी रहेर जुन चाहिँ खिटिकिटी किटी भइराखेको छ, यो कारण चाहिँ हो.
म यहाँलाई अर्को एउटा कुरा पनि सोध्छु, यो विश्व सम्पदा सूचीमा परेका हाम्रा जुन धार्मिक कलात्मक र सांस्कृतिक धरोहरहरूको अवस्था जस्तो हुनुपर्ने हो त्यस्तो नभएको गुनासो छ, मीडियाबाट पनि यो कुराहरू आइरहेछ, यहाँ आफैले पनि अब्जर्भ गर्नुभएको छ, धेरथोर यो कुरासँग यहाँ आफै पनि सहमत हुनुहुन्छ, कसले यसको संरक्षण गर्ने हो खास र कसरी गर्नुपर्ने हो?
मुख्य कुरा त सम्बन्धित निकायले हो, एउटा कुरो सम्बन्धित निकायले भन्दाखेरि जस्तो अब काठमाडौँ नगरी एरियामा काठमाडौँ महानगरपालिका भनौँ अथवा उपमहानगरपालिका भनौँ, जहाँ जहाँ जस जसको तपाईँको जुरिडिक्सनमा छ तिनीहरूले गर्नुपर्ने हो, किन नक्सा पास गर्ने पनि उनी, घर बनाउनु दिने पनि उनीहरू, हेरविचार गर्ने पनि उनीहरू, कर लिने पनि उनीहरू, सार गर्ने मान्छेहरू उनीहरूको रेस्पोन्सिबिलिटी हो. त्यो सम्बन्धित त्यो पोस्टमा त्यो पदमा बस्ने मान्छेहरूले विचारले त त्यो सोच्नु पर्ने हो नि, त्यो गर्दै नगरिकन जथाभावी त गर्नु पाइने होइन. अर्को कुरो अर्को के आयो भने पब्लिक अवेरनेस, जनजागृति चाहियो, जनजागरण चाहियो. हाम्रो पुर्खाहरूले दिएको यो हो, हामीलाई किन यसलाई चाहिँ ऊ गर्ने, सरकारले पास गर्दैमा हुन्छ, सम्बन्धित निकायले चाहिँ पास गर्दैमा हुन्छ, सम्बन्धित निकायले स्वीकृति दिँदैमा हुन्छ. हाम्रो परम्परा छ, हाम्रो रीतिथिति छ, हाम्रो चालचलन छ, हाम्रो धार्मिक प्रवृत्ति छ, यो किन नगर्ने? त्यो पञ्चायत चाहियो नि, तपाईँ त्यो अवेरनेस चाहियो नि. एउटा उदाहरण दिन्छु, ललितपुरको मच्छेन्द्र इन्स्टिच्युटले कब्जा गरेको एउटा जग्गामा कहीँ कतैबाट तपाईँको हुँदा 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 उसले आफ्नो नाउँमा लाल पूजा पनि दिए, सारा कुरा अधिकार जमाए. सार्वजनिक सल्लाह थियो लगन खेलको तपाईँको त्यो टुनी खेलकीसँग जोडिएका चारवटा कमलको पोखरी भएका त्यो ठाउँहरू त उसले आफ्नो तपाईँको उसमा लियो, आफ्नो अधिकारमा लियो. अधिकार लिएर लिएर लाल पूजा पनि पाइसकेपछि त उसले कसले के भनेर कसैले भनिसक्ने कुरो पनि आएन. त्यसपछि उसले एउटा लिजमा दियो कुनै एउटा कम्पनीलाई, त्यो लिजमा दियो कि उसले चाहिँ त्यहाँ चाहिँ एउटा डिपार्टमेन्टल स्टोर खोल्ने कि यो त विशाल बजार खोल्ने जस्तो गरेर उसलाई लिजमा दियो. लिजमा दिने बित्तिकै उसलाई त अब त्यहाँ त दन्डे राखेर उसले बगैँचा साथ पेमेन्ट गरेर उसलाई त घर बनाउनु सुरु गर्यो, नक्सा पनि पास गरेर ल्यायो होइन, क्लियरेन्स त लियो नि उसले, त्यसै त गरेको होइन उसको अधिकारको कुरो. उसले तपाईँको कहाँबाट नगरपालिका नक्सा पास गर्यो, पुरातत्वबाट पनि कसरी छलेर कसलाई कुन तरिकाले ल्यायो त्यहाँबाट पनि ल्यायो उसले, उसले पनि केही गर्न नसक्ने गरेर ल्यायो. भएपछि उसले अब दन्डी सन्डी राखेर यताउति गरेर पिलर त उठा, तर पब्लिक आयो भने यसले के आयो भने ओहो यो ठाउँ त यो सार्वजनिक स्थल हो त, यो त पब्लिकको हो, हाम्रो हो, हाम्रो भावी सन्ततिहरूलाई हामीलाई छोडेर जानुपर्ने कुरो हो, यहाँ हामीहरूको परम्परा छ. कस्तो परम्परा रहेछ भने उसले कब्जा गरेको ठाउँमा जुन ठाउँमा डिपार्टमेन्ट स्टोर बनायो नि, त्यहाँ के परम्परा रहेछ भने ललितपुरमा मच्छेन्द्रनाथको रस जात्रा समाप्ति भएपछि त्यो जात्रा बडो सफलतापूर्वक सम्पन्न भयो भन्ने एउटा सन्देश दिनको निमित्त ठुल्ठूला तान्त्रिकहरूलाई ल्याएर पूजा आजा गरेर एकजोर भँगेर चाहिँ त्यो ठाउँबाट त्यही थलोबाट स्वर्गमा यो खबर पठाइ पुर्याइदेऊ भनेर त्यो भँगेर जिउडो भँगेरलाई उडाउनु पर्ने, एकजोर माछालाई त्यहाँको पोखरीमा यो खबर तिमीले पातालमा पुर्याइदेऊ भनेर पातालमा पठाउनु पर्ने,
यो संस्कृति
त्यो संस्कृति त्यो परम्परा त्यो पूजा आज रहेछ.
हजुर
त्यो आज पनि रहेछ, तपाईँको हिजोसम्म पनि मानिआएको थियो, आज पनि त्यो भोलि पनि त्यो मान्न भएपछि जनता उठ्यो, जनता उठ्यो यो यस्तो किसिमको चाहिँ परम्परा भएको, यस्तो ठिटिरिटी भएको, यहाँ त तपाईँहरूले बनाउनु पाउँदैन यो भनेर सारा त्यो लगन खेलका वरिपरिका सबै तपाईँका जनताहरू जागेपछि त्यसपछि मुदा पर्यो, मुदा हुँदा अब सर्वोच्चमा तपाईँको रित पर्यो होइन, पर्दाखेरि आखेर सर्वोच्चले जनताको फेवरमा चाहिँ मुद्दा फैसला गरेर त्यो कम्पनीलाई त्यहाँ बनाउनु नपाउने गरेर उसले आदेश जारी गरिदियो तपाईँको, र अहिले चाहिँ त्यो चाहिँ जम्मै उसले जति उसलाई लगानी गरे जम्मै खत्तमै भयो, र अहिले त्यो सानी भए पनि त्यो चाहिँ त्यसको सम्पदाको रूपमा त्यो सार्वजनिक स्थल हो, त्यो परम्पराको रूपमा त्यो अहिले रहेको छ. सर्वोच्चले त्यति त विवेक गर्यो है, केवल यहाँ चाहिँ एउटा फोकलोरको लोककथाको आधारमा त्यो मुद्दा चिन्यो तपाईँको, त्यस्तो परम्परा रहेछ भने त्यहाँ त बनाउनु दिनु हुँदैन भन्ने आयो, त्यो जनताले उठाएको नि तपाईँको, जनताको आवाज यति बोल्यो भयो नि तपाईँको, अब जनता टुनटुन हेरिरहने, जनताले केही नगर्ने भयो भने त के गर्ने? त्यसैले सरकारको मात्रै होइन जनताको पनि त्यतिकै एउटा उत्तरदायित्व छ भन्ने कुरो मेरो आफ्नो
होइन. यहाँको भनाइबाट त के बुझिन्छ भने यदि जनता जाग्ने हो भने यो इन्क्रोचमेन्टको जुन कुरा हामीले गरिरहेछौँ अघिदेखि, सार्वजनिक स्थलहरूको आकार कम हुँदै गयो, फोहोर बन्दै गयो, अनुहार बिग्रिँदै गयो, यो त नहुने रहेछ.
त्यो त उठ्नु पर्यो नि तपाईँको, हामीहरूको पनि कमजोरी छ नि तपाईँको, सरकारलाई त तपाईँहरू च्यालेन्ज गर्न सक्छ जनताले होइन, भने अब त्यो त्यस साह्रो कुराहरू गर्ने मान्छेहरूलाई त गर्नु पर्यो नि तपाईँको, उठ्नु पर्यो नि. त्यो गरेर अहिले जम्मै सार्वजनिक त्यो लगन खेलको हेरेर पाटनको हेरेँ, म त पाटन बासी नि तपाईँको, हेर्दा हेरि त्यत्रो पोखरीको त्यत्रो दुर्गति, सारा चाहिँ उसले पनि आयो, अन्त अन्त गएर पनि बनाए पनि हुन्छ नि तपाईँको, अन्त अन्त हुन्छ, सार्वजनिक स्थलैमा आगो किन लगाउनु पर्ने? सार्वजनिक स्थलै नै हुँदा हुँदा तपाईँको काठमाडौँ उपमहानगरपालिकाले चारवटा पोखरी तिर्थ्यो उसले अहिले घर बनाएर राखेको ठाउँमा, त्यो सार्वजनिक स्थल हो तपाईँको, चारवटा कमलको पोखरी थियो पाटनको, कत्रो तपाईँको शोभा थियो होला तपाईँको पाटनभित्र पाउँदाखेरि चारवटा कमलको पोखरीमा कमलका फुलहरू फुलिराख्ने, त्यो कमलको फुलको चारवटा पोखरीलाई राजकुलोबाट टिका भैरवबाट ल्याएको कुलोले त्यो त्यो पोखरीमा वर्षको के अरे अब गर्मीको टाइममा तपाईँको पानी नभएको टाइममा त्यो पोखरी भरेर त्यहाँ पोखरी भर्नु पर्थ्यो तपाईँको, त्यत्रो शोभा दिइराख्यो गुरु. त्यो चाहिँ तपाईँको उपमहानगरपालिकाले क्याप्चर गरे, उसले घर बनाए, सारा कुरा गरे होइन, तर उसले लाल पर्दा त उसँग छैन, त्यो त पब्लिक हो, सार्वजनिक स्थल हो। त्यसो भएको हुनाले एउटा मजाको कुरा छ तपाईँको, ललितपुर महानगरपालिकाले एउटा सार्वजनिक माने हामीहरूको भनौँ कि सभागृह आफ्नै ती चारवटा पोखरी मध्येमा एउटा पोखरीमा उसले सभागृह बनाउने नक्सा सक्सा बनाएर यताउति गरेर त्यो बेलाको प्रधानमन्त्री गिरिजा बाबुलाई पनि लिएर आएर त्यहाँ शिलान्यास पनि गराए तपाईँको। र त्यसलाई तपाईँको फाइनेन्सियल सपोर्ट चाहिँ कसले दियो? इन्डियन एम्बेसीले सपोर्ट दिने भयो तपाईँ 12 करोड कति कुरामा, त्यो एउटा सार्वजनिक स्थलमा उसले सभागृह चाहिँ बनाउँ। र एकजना व्यक्तिले उजुर गरिदियो, यो त सार्वजनिक स्थल हो, यहाँ त गर्न पाइँदैन, यो त यो सभागृह बनाउने त होइन भनेर उजुर गर्ने बित्तिकै उसले प्रमाण पुर्याउने बित्तिकै तपाईँले नगरपालिकाले उसको पनि आय स्रोत चाहियो नि, उसले कति कति ब्याङ्कहरूसँग खोज्यो त्यो थलो बनाउनलाई, सभागृह बनाउनलाई गर्दाखेरि ब्याङ्कले ग्यारेन्टी माग्यो होइन, गर्दाखेरि यो जग्गा त आफ्नै जग्गामा आफैले बनाएको, तर तपाईँ आफ्नै जग्गा भए लालपुर चाहिँ हेर्नु भन्दाखेरि लालपुर देखाउन सक्दैन, उसले आजसम्म लालपुर लिन सकेको छैन, त्यो सार्वजनिक स्थल होइन, इट बिलङ्स सम्बन्धी अरबी, त्यो पनि नगरपालिकाले जबरजस्त उ गरेको मात्रै हो, त्यसैले उसले त्यो ब्याङ्क उसमा गर्न पाएन। यतातिर तपाईँको एकजना मान्छे उजुर गर्दाखेरि इन्डियन निवासीले चाहिँ अब उही उजुर गर्यो उसले, ओहो यस्तो सार्वजनिक स्थलमा त हामीले यो करोडौँ रुपियाँ गर्दाखेरि त हामी त हामीलाई त नराम्रो हुन्छ भने उसले पनि झिकिदियो, हात झिकिदियो र अहिले त्यो गिरिजाको पालम प्रधानमन्त्री भएको पालोमा तपाईँको शिलान्यास गरेको शिलान्यासको शिलान्यास त घर ठडाउन सकेको छैन।
होइन यहाँले दुईटा महत्वपूर्ण उदाहरण पाटनकै वासी यहाँ आफूले देखेको आँखाले देखेको दुईटा महत्वपूर्ण उदाहरण जहाँ जनताले हुँदैन भन्दा वा म एकछिनपछि यहाँसँग कुराकानी गर्छु, यो एउटा उदाहरण भन्न सक्छ, हामीलाई लाखौं श्रोताले सुन्दै हुनुहुन्छ, श्रोता यहाँकै आसपास पनि भएका सार्वजनिक स्थल यसै गरी दिनानुदिन साँगुरो सानो र कुरूप बन्दै गइरहेको हुन सक्दछ। याद गरौं सार्वजनिक स्थल कसैले चाहँदैमा यसरी कुरूप सानो र साँगुरो हुन सक्दैन, जनता जागेमा के हुन सक्दैन भन्ने कुराको उदाहरण सत्यमोहन जोशीजीले भर्खरै हामीलाई दुई दुईवटा महत्वपूर्ण उदाहरणको साथमा दिनुभएको छ। यहाँहरू टकिङ स्पेसको साथमा हुनुहुन्छ रेडियो कान्तिपुरमा, अहिलेलाई ब्रेकको टाइम हामीसँग थोरै समय रहनेछ, त्यसपछि यदि कुनै पनि सार्वजनिक स्थललाई राम्रो बनाउन यसको संरक्षण सम्वर्धन र प्रवर्धन गर्नको लागि म व्यक्तिगत रूपमा चाहन्छु भने अब मैले आजैको दिनबाट गर्न सक्ने काम के भन्ने विषयमा हामी कुराकानी गरौंला। अहिले ब्रेकको टाइम तपाईँ रेडियो कान्तिपुर रेडियो राष्ट्रको सुन्दै हुनुहुन्छ, म राजेश पाण्डे तपाईँको साथमा छु। यो टकिङ स्पेस हो, हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी र ट्राफिक अपडेटपछि 10 बजेसम्म सुन्दै आइराख्नु भएको छ आईम्याप सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा। हामीले आज टकिङ स्पेसमा सार्वजनिक स्थल र सार्वजनिक ठाउँलाई विश्व सम्पदा सूचीमा परेका हाम्रा अनुपम धार्मिक कलात्मक र सांस्कृतिक धरोहरहरूसँग जोडेर कुराकानी गरिरहेका छौं। समय थोरै छ, आज सत्यमोहन जोशी मसँग स्टुडियोमा हुनुहुन्छ, वरिष्ठ संस्कृति कर्मी संस्कृतिविद। जोशीज्यू हामीसँग समय अब थोरै मात्रै छ, दुई चार मिनटको कुरा हो, यतिखेर हामीलाई लाखौं श्रोताले एकसाथ देशभरि संसारभरि सुनिराख्नु भएको छ। अब यसरी सार्वजनिक स्थलमा हामी सबैको पहुँच हुनुपर्ने रहेछ, मेरो पनि अधिकार रहेछ र सँगसँगै मेरो कर्तव्य पनि केही रहेछ भन्ने यदि कसैलाई लाग्यो एकजना व्यक्तिलाई र उहाँले आफ्नो वरपरको सार्वजनिक स्थललाई अब म यसको संरक्षण सम्वर्धन प्रवर्धन गर्छु त्यसको लागि काम गर्छु भनेर सोच्नुभयो भने उहाँले आजैको मितिबाट के गर्न सक्नुहुन्छ?
सबभन्दा मुख्य कुरो के हो भने अब हामीले अहिले यसरी कुरा गरेर मात्र पनि हुँदैन, मुख्य हामीहरूको शिक्षण पद्धति शिक्षामा खास गरेर हाम्रो विद्यार्थीहरूलाई सुरुबाट तपाईँको यो कल्चर यो हेरिटेज यो हाम्रो सम्पदा हो यो हाम्रो संस्कृति हो हाम्रो धर्म हो यो हामीले यसरी गर्नुपर्छ भने यस्ता कुरा विषयवस्तुहरूलाई पनि समावेश गरेर तपाईँको ट्रेनिङ दिएर गर्दै गर्दै लिएर आउनुपर्छ। एउटा कुरो त्यो शिक्षामा समावेश गर्नुपर्छ, मुख्य कुरो त्यो हो। त्यो कमीले गर्दाखेरि त्यो जुन एउटा भावना आउँछ नि तपाईँको त्यो भावना नै आएन, त्यस्तो किसिमको कहीँ कतिबाट केटै केटीदेखि हामीहरूको यहाँ राखिदिएको भए त हामीहरूको तपाईँको उसमा विचारमा राखिदिएको भए त अलिकति आउँथ्यो नि तपाईँको यो त गर्नुहुन्न एउटा धार्मिक स्थल हो यो त संस्कृतिले एउटा महत्वपूर्ण ओगटेको ठाउँ हो यसमा त कहीँ बिगार्नु गर्नु एउटा सार्वजनिक स्थल हो हाम्रा पुर्खाहरूले गरिराखेको हामी सम्पदा हो हामीले पनि यो सम्पदालाई छोडेर जानुपर्छ हाम्रा भावी पुस्ताहरूलाई भन्ने त्यो ज्ञान त चाहियो नि तपाईँको एउटा कुरा त्यो हो शिक्षकमा तपाईँको यो संस्कृतिलाई यो विषयलाई यस्ता किसिमका सांस्कृतिक सम्पदाहरूको विषयमा पनि कहीँ पढ्नु पनि छैन कहीँ विषय पनि आउँदैन कहीँ केही पनि आउँदैन त्यसको महत्व त्यतिको प्रचार पनि कहीँ कति भएन भन्दाखेरि नेग्लिजेन्स भयो तपाईँको जथाभाव उपेक्षामा रह तपाईँको सारा कुराले गर जे पुलपुल हेरियो तपाईँको होइन एउटा कुरा त्यो अर्को कुरा के आयो भने जति पनि तपाईँको अहिलेका ठुल्ठुला हाम्रा पदमा बसेका मान्छेहरू आउँछ नि अब पोलिटिकली एपोइन्टमेन्ट भएर आउँछ राजनीतिक आउँछ होइन त्यो त स्प्रिङ बोर्ड जस्तो त्यहाँ एक दुई वर्ष खुब बस्यो भने त्यहाँबाट ऊ स्प्रिङ बोर्डमा त्यहाँबाट उफ्रेर अन्त कहीँ गइदिन्छ त्यो मान्छेले त्यहाँको त्यो ठाउँको कल्चर त्यो ठाउँको सम्पदाको उसले विचारै गर्न पाउँदैन त्यहाँ बसेर अन्त कहाँ जाने के गर्ने भन्ने भावना आउँछ त्यसो भएको हुनाले यो सम्बन्धित निकाय भएका ठाउँमा नगरपालिकामै भनौँ अथवा कहीँ कतै भनौँ त्यहाँ त्यो ठाउँको त्यो ठोलोको संस्कृति धार्मिक यी बुझ्ने मान्छे प्रिजर्भ गर्न सक्ने मान्छे संरक्षण गर्ने विचार भएका मान्छे पनि तपाईँको त्यहाँ बसिदिनु पर्यो यो दूरदर्शी भावले विचार गरिदिनु पर्यो तपाईँको त्यहाँ त मेरो कर्तव्य हो यो देशको यो ठाउँको यो ठोलोको यो सार्वजनिक ठोलोको चाहिँ ऊ गर्नुपर्छ त अब ऊ एकजना कोही आफ्नो मान्छे आयो भन्दैमा कसैले के भनेरमा
हजुर
कहीँ मन्त्रीको आदेश आयो भन्दैमा त्यहाँ चाहिँ तपाईँ उसलाई स्वीकृति दिएर ल यो सार्वजनिक स्थल भए पनि फलाले फो गर्न दिनु भनेर त्यो लेखिदिनु त भएन नि त स्वीकृति दिनु त भएन नि तपाईँको अनि कानूनले भए पनि त्यो परम्परा हेर्नु पर्यो धार्मिक सांस्कृतिक पृष्ठभूमि हेर्नु पर्यो त्यो गरिदिएको भए त तपाईँको एउटा जनजागृति आउँछ सम्बन्धित निकायका भएका मान्छेहरूले पनि यसमा एउटा ज्ञान चाहियो त्यो ज्ञान नहुँदाखेरि पनि यो सारा कुरा बिग्रियो मुख्य कुरो त्यो
टकिङ स्पेसको लागि भनेर रेडियो कान्तिपुरको स्टुडियोमा आज यहाँ आइदिनु भयो मसँग कुराकानी गरिदिनु भयो यहाँलाई धन्यवाद
धन्यवाद
उहाँ हुनुहुन्थ्यो वरिष्ठ संस्कृति कर्मी संस्कृतिविद सत्यमोहन जोशी आज टकिङ स्पेसमा रहनुभयो आइम्याप सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा यहाँले टकिङ स्पेसलाई हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी र ट्राफिक अपडेट पछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ आज सुनिदिनुभयो यहाँहरू सबैलाई धन्यवाद